सूचना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि हरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ति नदिने प्रदेश सातका मुख्यमन्त्रीको भनाई।
प्रदेश सातमा 25 अर्बको बजेट ल्याउने तयारी।
कञ्चनपुरको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल खटियो।
10 वर्षदेखि निर्माणाधीन दार्चुला तिङ्कर सडक खण्डमा यातायातका साधनहरू सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइयो।
बजेट माथि उठेको छलफलमा अर्थमन्त्रीले जवाफ दिने क्रम जारी। दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने सरकारको निर्णय।
र प्रदेश नम्बर 7 स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि धनकडीमा सुरु। पर्स हराएको सूचना शुक्लफाटा नगरपालिका झलारी बस्ने प्रकाश सार्कीको पर्स झलारीदेखि महेन्द्रनगर आउने क्रममा जेठ 18 गते राति हराएको छ। साथै पर्समा कैलाश महरको नाममा रहेको बुलुबुक तथा प्रकाश सार्कीको नाममा रहेको M1P4464 नम्बरको मोटरसाइकलको 4064-05 नम्बरको लाइसेन्स र नागरिकता जस्ता महत्त्वपूर्ण कागजातहरू भएकाले पर्स फेला पार्नुहुने महानुभावहरूलाई नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर 98057-88875 र 98080-88236 सम्पर्क गरी बुझाइदिन हुन अनुरोध गर्दछौँ। सम्पर्क व्यक्ति प्रकाश सार्की। नोट, पर्स फेला पारी बुझाउनु हुने महानुभावहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ। अब समाचार क्रम विस्तारमा। प्रदेश नम्बर 7 का मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ति नदिने बताउनु भएको छ। टुटीको दिपाइलमा आइतबार प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विगतमा जस्तो कृत्रिम योजना बनाउने अनि केही मान्छे मिलेर भ्रष्टाचार गर्ने कुरा प्रदेश सरकारले नसहने बताउँदै भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याएरै छोड्ने दावी गर्नुभयो। कुनै पनि प्रकारको भ्रष्टाचार भएको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको टोल नम्बर 1660-915-27 यसमा सिधै फोन गर्न आग्रह गर्दै उहाँले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको सिद्धान्त अङ्गीकार गर्दै यसको अन्त्यका लागि काम गर्ने बताउनुभयो। त्यस्तै उहाँले स्थानीय तहका जनप्रतिनिधिहरू पनि भ्रष्टाचारमा संलग्न भएको गुनासाहरू सुनिन लागेको प्रति दुःख व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले विगतका जस्तो भनसुनका आधारमा कुनै पनि योजना नबनाइने दावी गर्नुभएको छ। भट्टका अनुसार विगतका दिनहरूमा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरू र कर्मचारीहरूलाई भनेपछि योजना पास हुने चलन थियो। अब त्यस्तो नहुनेमा नागरिकहरूलाई ढुक्क हुन आग्रह गर्नुभयो।
प्रदेश सातमा 25 अर्बको बजेट ल्याउने तयारी गरिएको छ। केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर 25 अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताउनुभयो। केन्द्र सरकारले प्रदेश सातका लागि 14 अर्ब 25 करोड बजेट विनियोजन गरेको छ। बाँकी बजेट प्रदेशको आन्तरिक बजेट हुने मन्त्री बोहराले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। यस्तै मन्त्री बोहराले केन्द्र सरकारले ल्याएको बजेटले समग्र क्षेत्रलाई समेट्न नसकेको बताउँदै प्रदेश सरकारका लागि बजेटको सिलिङ बढाउनुपर्ने माग गर्नुभयो। मन्त्री बोहराले संहिता कार्यान्वयनको सङ्घारमा रहेका बेला ल्याउन लागेको बजेट आधार वर्षको रूपमा रहने पनि बताउनुभयो। उहाँले प्रदेश सरकारले ल्याउने बजेट पिछडा वर्ग, दलित, विपन्न समुदाय, महिला र युवा लक्षित हुने भन्दै आगामी 5 वर्षभित्रमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको धारणा व्यक्त गर्नुभयो।
कञ्चनपुरको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल खटिएको छ। सशस्त्र प्रहरी बलले फोर्स मार्च अभियान सुरु गर्दै सीमा सुरक्षाको अभिभारा लिएको छ। सशस्त्र प्रहरी बल हेडक्वार्टरको निर्देशन अनुसार सशस्त्र प्रहरीले कञ्चनपुरको दक्षिणी क्षेत्रदेखि सीमा सुरक्षाका लागि फोर्स मार्च सुरु गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मजगाउँ कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले आइतबार बेल्टाणी गाउँपालिका 5 झिलमिलादेखि सीमा सुरक्षा अभियान सुरु गरेको बताउनुभयो। सशस्त्र प्रहरी नायक निरीक्षक कृष्ण बोहराको नेतृत्वमा 32 जना फौज टोलीमा सहभागी रहेका छन्। उक्त टोलीले सीमा क्षेत्रमा लाइनबद्ध भएर गस्ती गर्नेछ। सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले अभियान अन्तर्गत सीमा क्षेत्रका विद्यमान समस्या पहिचान गर्ने, जनताको भावना बुझ्ने, सीमा स्तम्भको अवस्था अध्ययन गर्ने बताउनुभयो। बेलडाणी गाउँपालिका 5 झिलमिलादेखि पुनर्वास नगरपालिका 11 डोके बजारसम्म 65 किलोमिटर पैदल गस्ती गर्ने र यस दौरानमा सीमा क्षेत्रको देखिएका समस्या पहिचान गरिनेछ। सीमा सुरक्षाका लागि नागरिक स्तरबाट सुझाव पनि सङ्कलन गरिने र प्रत्यक्ष अवलोकनबाट आएका विषयलाई मुख्यालयमा प्रतिवेदन प्रवेश गरिनेछ। अहिले जिल्लाको दक्षिण क्षेत्रतिर, त्यसपछि पश्चिम दोधरा चाँदनी र उत्तरी भीमदत्त सीमा क्षेत्रमा समेत फोर्स मार्च गरिने सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठको भनाइरहेको छ। सशस्त्र प्रहरी बलले 129.5 किलोमिटर दूरीको कञ्चनपुरको दोधरा चाँदनी र बेलौरी दुई ठाउँमा मात्रै बोर्डर आउटपोस्ट स्थापना गरेको छ।
महाकाली सिंचाई जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितिको कार्यालयमा आइतबार बेलडाणीका जल उपभोक्ताहरूले सहज तरिकाले आफ्नो खेतमा पानी लगाउन माग राख्दै तालाबन्दी गरेका छन्। महाकाली सिंचाई जल उपभोक्ता संघ द्वितीय चरण अन्तर्गत ब्लक नम्बर 6 को जियुआर 1-2 टर्सरीमा बेलडाणीमा महाकाली सिंचाई प्रणाली आएदेखि सुचारू भएको टर्सरी एकाएक बन्द हुँदा त्यहाँका किसानहरूले सो टर्सरी सुचारू गरिदिन महाकाली सिंचाईलाई पटक पटक माग गर्दा समेत कसैको ध्यान नपुगेको बेलडाणीका सचेत विभाग दिनेश सुनारले जानकारी गराउनु भयो। उहाँले आफूहरूले प्रत्येक वर्ष पानी कर तिरेको तर पानी खेतमा लगाउनबाट वञ्चित भएको जानकारी गराउनु भयो। बेलडाणीका सचेतक युवा जगदीश चन्द बागले आफूहरूले महाकाली सिंचाईको ध्यान आकर्षण गराई यस्ता गलत कार्य रोक्न बाध्य भएर ताला लगाउनु परेको बताउनु भयो।
उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएपछि पुरुषहरू पनि सम्बन्ध विच्छेदका उजुरी लिएर न्यायिक समिति जान थालेका छन्। धनगढी उपमहानगरपालिकामा न्यायिक समिति गठन भएको 2.5 महिनाको अवधिमा 3 जना पुरुषले सम्बन्ध विच्छेदका लागि उजुरी दिएका छन्। घरमा पति पत्नी बीच असमझदारी भइरहने भएपछि उनीहरूले सम्बन्ध विच्छेदका लागि उजुरी दिने गरेका छन्। थप सामग्री सहकर्मी निर्मला खनायतको रिपोर्टबाट।
धनगढी उपमहानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको 2.5 महिनाको अवधिमा 3 जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन्। उजुरी दिनेमा श्रीमती वैदेशिक रोजगारीमा गएका, श्रीमतीले अर्कोसँग बिहे गरेका र घरमा श्रीमतीसँग असमझदारी हुने पुरुषहरूले सम्बन्ध विच्छेदका लागि उजुरी दिएको धनगढी उपमहानगरपालिकाका सहायक महिला विकास निरीक्षक तेजु जोशीले बताउनुभयो।
गइरहेको अवस्था छ भने अब पुरुषहरूको हकमा चाहिँ स्थानीय निकायबाट आउने भनेका कारणले चाहिँ 3 वटा चाहिँ यहाँ दर्ता भएका छन्। महिला रोजगारीको लागि अन्य देशमा गएको होइन, अब त्यसपछि अब श्रीमान श्रीमतीमा चाहिँ विभिन्न मनमुटावहरू भएर त्यो सम्बन्ध विच्छेदै मैले प्रमाणहरू जुटाएँ, त्यो आधारमा सम्बन्ध विच्छेद गर्न आएको भन्ने चाहिँ परेको छ भने अर्को एकजनाको हकमा चाहिँ उनीले महिलाले चाहिँ आफै श्रीमानलाई छोडेर बेपत्ता भएको अवस्था, अहिले 5-6 महिना भइसक्दा पनि सम्पर्कमा नआएका कारणले चाहिँ उहाँले चाहिँ अब म बस्न सक्दिनँ, उसँग सम्बन्ध विच्छेद गर्छु भनेका छन् भने अर्को तेस्रो केसमा चाहिँ अब श्रीमान श्रीमतीमा नै कुरा नमिलेर होइन अनेक अब आरोप प्रत्यारोपहरू लगाइएको अवस्था भएको हुनाले चाहिँ म बस्न सक्दैन, सम्बन्ध विच्छेद गराए पाऊँ भनेर यसरी चाहिँ आएका छन्।
पारिवारिक समस्याको समाधान गर्ने शक्ति जुटाउन नसक्दा यस्तो समस्याको सिर्जना भइरहेको छ। अहिलेको अवस्थामा वैवाहिक बन्धन भन्दा आफ्नो स्वतन्त्र जीवनबारे बढी ध्यान दिने भएकाले यो समस्या बढिरहेको हो। उपमहानगरपालिकाको न्यायिक समितिमा सम्बन्ध विच्छेदका लागि परेका 3 वटा उजुरीलाई न्यायिक समितिले सकेमा मिलापत्र गर्ने, यदि मिलापत्र गर्न नसके यस्ता उजुरीहरूलाई थप कार्यवाहीका लागि जिल्ला अदालतमा पठाउने गरेको बताउनुहुन्छ धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट।
उहाँहरूले मेलमिलाप गरिकन ल हुन्छ अब हामी सम्बन्ध विच्छेद गर्छौँ भन्यो भने पनि हामीले अदालतमा नै पठाउँछौँ, किनभने अंशका कुराहरू हुन सक्छन्, अरू लेनदेनका कुराहरू हुन सक्छन् र उहाँहरूले कसैले मुद्दा म सम्बन्ध विच्छेद गर्छु भन्छन् र अर्को पक्षले गर्दैन भन्छन् भनेपछि पनि त्यो कुरा अदालतमा नै जान्छ। सम्बन्ध विच्छेद गर्न सकिने अधिकार चाहिँ स्थानीय तहलाई छैन, मेलमिलापसम्म पुर्याउने अधिकार चाहिँ छ।
पछिल्लो समय समाज शिक्षित हुँदै जानुका साथै स्वतन्त्र भएर बस्न चाहने महिलाहरूको संख्या बढ्दै गएकाले पनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएका हुन्। तर विगतमा पुरुष पीड़ित महिलाहरूले उजुरी दिने गरेको भए पनि अहिले महिला पीड़ित पुरूषहरूले सम्बन्ध विच्छेदका लागि निवेदन दिन थालेका छन्। परिवर्तित समयसँगै महिला अधिकारका विषयले प्राथमिकता पाउन थालेपछि श्रीमती पीड़ित पुरूषहरूको पनि संख्या बढ्दै जान थालेको धनगढ़ी सिलगढ़ी उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक सुशीला मिश्र भट्टको भनाइ छ।
दिदी बहिनीहरूको पनि बाध्यात्मक परिस्थिति नभएको कारणले खुला समाज हुँदै गएको कारणले गर्दाखेरि पनि अब दाजुभाइहरूले पनि मुद्दा त्यसरी नै दायर गरेको हुनुपर्छ जस्तो लागेको छ। शिक्षित समाजले आफ्नो अधिकार बुझ्दछ र कहीँनिर सँगै मेलमिलाप गरेर बस्न नसकिने पनि सायद अवस्था आएको हुनुपर्छ। त्यसैले यो बढ्दो अवस्थामा छ जस्तो लाग्छ मलाई।
आपसी समझदारी हुन नसक्दा दम्पतीहरू सम्बन्ध विच्छेदसम्म पुग्ने गर्दछन्। धनगढी उपमहानगरपालिकामा न्यायिक समिति गठन भएको 2.5 महिनाको अवधिमा जम्मा 3 उजुरीहरू परेका छन्, जसमध्ये लेनदेन, जग्गाको सिमाना लगायत अन्य 12 विषयमा उजुरीहरू दर्ता भएका छन्। अन्य उजुरी मध्ये 2 उजुरीको फैसला भइसकेको छ भने बाँकी उजुरीहरू प्रक्रियामा नै रहेका छन्। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पार भएको छ श्रोता विचारको। नगरपालिका स्तरीय उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिहरूले कतिको प्रभावकारी न्याय सम्पादन गरिरहेका छन् जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
देवकी जोशी, जो नगरपालिका स्तरीय न्यायिक समितिहरू बनेका छन् प्राय जसो उपप्रमुखहरू महिला भएको हुनाले त्यो न्यायिक समितिहरूले महिलाको जो पिछडिया वर्ग र हिंसामा परेका महिलाहरूको न्यायिकको विषयमा राम्रै काम गर्छ भन्ने आशा छ। सबै हक अधिकारहरू पाउँछन्।
सरस्वती कार्की भर्खर भर्खर सुरु भएको छ होइन, गर्नुहुन्छ होला उहाँहरूले। मुद्दा मामला भन्नेपछि हाम्रो स्वास्थ्य संस्थाहरूले पनि हेर्नु पर्यो, कर्मचारीहरूले पनि होइन। 3 महिना भइसक्यो तलब खाएको होइन, खालि काम मात्रै गराएर भएन, हामीलाई तलब भत्ता पनि त चाहियो नि। अब जे जे मुद्दा मामला छ त्यो चाहिँ राम्रै गर्नुहुन्छ होला। अब महिलाको सवाल, अब
कोही का पीडित कसैको समाधान भएन, केही गरिदिएन, गर्नलाई पनि नियम कानुन चाहिन्छन्, काहीँ पनि त्यही हो।
समग्र हिसाबमा भन्नुपर्दा न्यायिक समितिले काम राम्रै गरेको लाग्छ, फेरि पनि विचार गर्दाखेरि सानो विवादलाई पनि हप्तौँ लगाइदिने त्यो चाहिँ भयो। गरिबले चाहिँ न्याय पाएको भन्दै धेरै मारमा पर्छ त्यो त। कर्मचारीको त टिएडिए थपेला, जनता जनार्जनलाई पनि समय मध्यनजर राखेर न्यायिकलाई निर्णायक मण्डलले तुरन्त डिसिजन गर्ने, सानोतिनो मुद्दालाई तुरन्त डिसिजन गर्ने, ठुलो मुद्दालाई माथि सिफारिस गरेर पठाइदिने, त्यस्तो गरिदिएमा हामी अलि अझ प्रभावकारी भएको महसुस गर्ने थिए।
हरसिंह रावल, यो भर्खर यो राज्यको पुनर्संरचना निर्माण भइसकेपछि नगर क्षेत्रमा सम्बन्धित नगर पालिकामा नगर उपप्रमुखको संयोजकमा न्याय सम्बन्धी कार्यको लागि एउटा न्याय समिति गठन भएको छ। त्यस्तै नगर क्षेत्रभित्र रहेका सानातिना स्थानीय स्तरका मुद्दा मामिलाहरूमा आपसी सम्झौता गराउने र सिधै अदालत नगइकन स्थानीय निकायमै मुद्दाहरूको समाधान गर्नको लागि उचित भूमिका खेल्दछ र हाल सुरुवाती चरणमा भएको हुनाले अब एनएम कानुन पनि त्यत्तिकै निर्माण हुने अवस्थामा रहेकोले यसको चाहिँ प्रभावकता पछि चाहिँ हुँदै जान्छ। हाललाई चाहिँ लगभग सानातिना मुद्दाहरू हेर्ने गरेको छ, ठिकै छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः हुनेछौँ।
ब्लू बुक हराएको सूचना। भेटकोट नगरपालिका वार्ड नम्बर 7 बसन्तपुर बस्ने जङ्गल डङ्गराको नाममा रहेको पल्सर मोटरसाइकलको ब्लू बुक कृष्णपुरको बाणीदेखि बेलौरी जाने क्रममा जेठ 17 गते हराएको हुँदा पाउनुहुने महानुभावहरूले नजिकको प्रहरी चौकी वा 98057883463 र 98127709 सम्पर्क गरिदिनु हुन अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको छ। जङ्गल डङ्गौरा, भेटकोट नगरपालिका 7 बसन्तपुर कञ्चनपुर।
यसपालि भने मनढुक्क भयो, फर्निचर हाउस होस् त आभा फर्निचर एन्ड फर्निसिङ सप्लायर्स जस्तो होस्।
होइन, कस्तो छ त्यहाँ, निकै खुसी हुनुहुन्छ त, के पाइन्छ त्यहाँ?
धनगढीको उत्कृष्ट फर्निचर पाइने ठाउँ रहेछ आभा फर्निचर एन्ड फर्निसिङ सप्लायर छ त, मेन रोड धनगढीमा छ। यहाँ सोफा, दराज, पलङ, कुर्सी, टेबल, किचन दराज, लो बेड, डाइनिङ टेबल, 3-piece दराज पाइनुका साथै पुराना सोफाहरू पनि मर्मत गरिन्छ। तपाईँलाई पनि चाहिएको छ भने तुरन्त सम्पर्क राखिहाल्नुहोस्।
कुन ठाउँमा हो रे?
मेन रोड धनगढीमा, प्रोप्राइटर गोविन्द खड्का, फोन 091-525-290, मोबाइल 98-48-86-43-00।
काठमाडौँका विशेषज्ञ डाक्टर अब सफल मेडिको फार्मामा
डाक्टर शम्भुदत्त जोशी MBBS MD फार्म MD डर्माटोलोजी नाम शिविर अस्पताल MBBS नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ
जेठ 25 गते आउँदै हुनुहुन्छ सम्पर्क सफल मेडिको फार्मा
कृष्णपुर 5 गुलरिया कञ्चनपुर सम्पर्क फोन नम्बर 97049068979 98484-25042
साथै प्रतीक्षा मेडिकल एन्ड क्लिनिकको नाम परिवर्तन भई सफल मेडिको फार्मा भएको जानकारी गराइन्छ
सुनौलो गुलाफ सुनौलो भविष्यको लागि नेपाल CRS कम्पनी द्वारा वितरित
ज्यादा ज्यादा अब फुर्ती ज्यादा तुरुन्तै मस्तिष्क र शरीरमा फुर्ती ज्यादा ग्लुकोभिटा पाउडरले दिन्छ सबलाई सबै ज्यादा
एक किलो ग्लुकोभिटाको साथमा पाउनुहोस् 250 ग्राम ज्यादा अनि 500 ग्राम ग्लुकोभिटा किन्दा लिनुहोस् एउटा दोहोरो स्टिल चम्चा फ्री
श्रीरामपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर 10 वर्षदेखि निर्माणाधीन दार्चुला तिङ्कर सडक खण्डमा यातायातका साधनहरू सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ राताकाठा क्षेत्रमा सडक निकै जोखिमपूर्ण रहेको भन्दै जीप ट्र्याक्टर लगायत सबै यातायातका साधन पूर्ण रूपमा चलाउन रोक लगाइएको हो शनिबार जिल्ला समन्वयन समिति प्रमुख करवीर बहादुर कार्की जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज अधिकारी महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील चन्द्र देवकोटा यातायात व्यवसायी लगायतको टोलीले दार्चुला तिङ्कर सडकको राताकाठा क्षेत्रमा स्थलगत अनुगमन गर्दा सडक सञ्चालन गर्न उपयुक्त नदेखिएको भन्दै बन्द गर्ने सहमति भएको थियो यसअघि सडक सञ्चालनको अनुमति बिनै यातायात व्यवसायीले बङ्गाबगड लास्कुगाडदेखि पिपल चौरीसम्म जीप सञ्चालन गर्दै आएका थिए उक्त सडक खण्डको राताकाठा भिरमा दुर्घटनाको उच्च जोखिम बढेपछि यातायात व्यवसायमै सहमतिमा जीप सञ्चालनमा रोक लगाइएको हो यातायातका साधनहरू बन्द भएपछि दुहुर ब्यास गाउँपालिकाका हजारौँ स्थानीय एवं यात्रुहरू समस्यामा पर्ने भएका छन् अनुगमन टोलीले यातायातका साधन सञ्चालन गर्न उपयुक्त नरहेको भन्दै सडक पूर्ण रूपमा बन्द गर्ने निष्कर्ष निकालेको जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज अधिकारीले बताउनुभयो
बैतडीको डिलासेनी गाउँपालिका 6 बङ्गाबगरका स्थानीय करिब 1 दशकदेखि पहिरोको जोखिममा बस्न बाध्य बनेका छन् वर्षायाम सुरु भएसँगै स्थानीयलाई फेरि पहिरोको चिन्ताले सताउन थालेको छ वर्षातको समय नजिकिएसँगै बङ्गाबगरवासीलाई पहिरोको चिन्ताले सताउन थालेको स्थानीय सुरेश श्रेष्ठले बताउनु भयो 2064 सालमा बङ्गाबगरमा खसेको पहिरोले वर्षिनी खेतीयोग्य जमिन र घरहरू बगाउँदै आएको छ वर्षातको समय नजिकिन आउन लागेकाले आफूहरूलाई पहिरोको निकै डर लाग्ने गरेको अर्का स्थानीय धनीराम भुलले बताउनु भयो गाउँमा माथिबाट खसेको पहिरोले वर्षिनी विकराल रूप लिँदै गएपछि स्थानीयवासी पहिरोको जोखिममा परेका हुन् यस्तै गाउँ जानका लागि काटेको नयाँ कच्ची सडकका कारण पनि पहिरो खसेको बताइएको छ माथिको कच्ची सडकबाट पहिरो खस्ने भएकाले महाकाली राजमार्ग अन्तर्गत बाङ्गा बगरमा सडक बोला आएको छ पहिरोका कारण 6 परिवारको उठिवास नै भइसकेको छ भने 150 रोपनी जमिन बगरमा परिणत भएको छ
महाकाली पुल आयोजनाका जमिन पीडितहरूले चलन चल्तीको मुआब्जा दिनुपर्ने माग अघि सारेका छन् महाकाली पुल आयोजना जग्गा मुआब्जा समितिले बजार मूल्यभन्दा कम जमिनको मूल्याङ्कन गरेको भन्दै पीडितहरूले चलन चल्ती समय सापेक्ष अनुसार मुआब्जाको माग अघि सारेका हुन् महाकाली पुल योजना जग्गा मुआब्जा समन्वयन समितिका संयोजक नवीन बहादुर चन्दले पुल आयोजनाले जनतालाई विस्थापित गर्नुबाहेक कुनै पनि स्थापित गर्ने काम गर्न नखोजेको बताउनुभयो उहाँका अनुसार आइतबार समितिले आयोजना कार्यालयमा ज्ञापन पत्र बुझाउँदै मुआब्जा समितिले जेठ 13 गते गरेको निर्णय फेरबदल गर्नुपर्ने बताइएको छ पीडितको सिङ्गै घर वा जग्गा सडक योजनाले अधिकरण गर्नुपर्ने भए कम्तीमा 25-40% रकम थप दिनुपर्ने उहाँले बताउनुभयो घर तथा भौतिक संरचनाको पनि न्यायिक मुआब्जा दिनुपर्ने उहाँको तर्क रहेको थियो अधिवक्ता समेत रहेका संयोजक चन्दले महाकाली मूल आयोजनाले कानुन विपरीत मुआब्जा समिति गठन गरेको बताउनुभयो उहाँका अनुसार जग्गा प्राप्ति ऐन 2034 संशोधन 2072(1)(13) अनुसार दफा 13 उपदफा 2 घ अनुसार मुआब्जाको किसिम र सो निर्धारण गर्ने अधिकारी सम्बन्धी गाउँपालिका एवं नगरपालिकाको हुनुपर्ने भए पनि आयोजनाले स्थानीय सरकारलाई लत्याउँदै मुआब्जा समिति बनाएको आरोप लगाउनुभयो
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले ल्याएको बजेट इतिहासकै निराशाजनक भएको टिप्पणी गर्नुभएको छ। जनताका सवाल र आवश्यकता अनि राष्ट्र निर्माणको पक्षमा बजेट नआएको उहाँको दावी छ। नेपाल प्रेस युनियन बाजुराले आज मार्तडीमा गरेको पत्रकार सम्मेलनमा लेखकले सात नम्बर प्रदेशलाई पुरै उपेक्षा गरेको आरोप लगाउनु भयो। बजेटको विरोध काङ्ग्रेसले मात्र नगरी सत्ता पक्ष र प्रदेश सरकारका मुख्यमन्त्री तहबाटै विरोध भएको लेखकले उल्लेख गर्नुभयो। प्रतिनिधि सभाका सदस्यकै चित्त बुझाउन नसक्ने खालको बजेटले देशको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्ला भन्ने कुरा हास्यास्पद हुने उहाँको तर्क थियो।
अब के राष्ट्रिय खबर। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2075-76 प्रतिनिधि सभामा उठेका जिज्ञासा तथा प्रश्नमाथि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जवाफ दिन सुरु गर्नुभएको छ। बजेटको विषयलाई लिएर सांसदले प्रतिनिधि सभामा उठाएको प्रश्न तथा असन्तुष्टिलाई अर्थमन्त्री खतिवडाले जवाफ दिन सुरु गर्नुभएको हो। यसअघि आजको बैठकमा पनि सांसदहरूले बजेटको पक्ष र विपक्षमा आफ्नो कुरा राखेका थिए। सत्तापक्षका सांसदहरूले बजेट प्रभावकारी, व्यावहारिक र वस्तुपरक रहेको बताएका छन् भने विपक्षी दलका सांसदहरूले बजेट यथार्थपरक नभएको भन्दै आलोचना गरेका छन्। नेकपाका सांसद भानुभक्त ढकालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट हालसम्मकै प्रभावकारी रहेको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत रहेको बताउनुभयो। राजपाका सांसद राजकिशोर यादवले स्थानीय प्रदेश र सङ्घ बीचमा बजेटले तालमेल नगरेको भन्दै बजेट संहिताको मर्मभन्दा बाहिर गएको आरोप लगाउनुभयो। काङ्ग्रेसका सांसद सुदत्ता कोइरालाले बजेटमा नेपाली काङ्ग्रेसले जितेको स्थानीय निकायमा पक्षपात गरेर बजेट विनियोजन भएको भन्दै उहाँले त्यसलाई सच्याउन आग्रह समेत गर्नुभयो। सांसद कोइरालाले पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई बजेटले भुलेकाले त्यसतर्फ ध्यान दिन माग गर्नुभयो। काङ्ग्रेस सांसद डाक्टर नारायण खड्काले 8% आर्थिक वृद्धि दरको आधार के हो भन्ने प्रश्न गर्दै बजेट फोकस लेन्स भएको आरोप लगाउनुभयो। एमाले सांसद बिन्दा पाण्डेले सरकारले बजेट मार्फत आर्थिक वृद्धि दर 8% पुर्याउने, आगामी आर्थिक वर्षभित्र 500,000 नयाँ रोजगारी सिर्जना गर्ने, सुयुक्त जनशक्तिको व्यवस्था गर्ने, निर्यात जन्य उद्योगको विकास गर्ने जस्ता विषय सकारात्मक र प्रभावकारी रहेको धारणा व्यक्त गर्नुभयो। काङ्ग्रेस सांसद प्रकाश मानसिंहले द्वितीय मत प्राप्त वर्तमान सरकारले बजेटमा निराशाको पोको मात्रै ल्याएको आरोप लगाउनुभयो।
सरकारले विद्यालय भर्ना हुन नसकेका बालबालिकाका लागि लक्षित गर्दै दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विद्यार्थी भर्ना अभियान अन्तर्गत अझै 59,000 विद्यार्थीहरू विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरूलाई पनि विद्यालय भर्ना गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशको प्रयास बिमेस्टेकको चौथो शिखर सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ। बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ 14 र 15 गते अथवा 21 र 22 गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरूसँग गर्ने निर्णय पनि गरेको छ। शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारागार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ। मन्त्री परिषद बैठकले काठमाडौँ तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि 2075 पनि स्वीकृत गरेको छ। त्यसैगरी सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। विविधता संरक्षण तथा सदुपयोग सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
अब खेल खबर। प्रदेश नम्बर 7 स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ। युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा प्रदेश नम्बर 7 स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको सुरुवात भएको हो। विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले जानकारी दिनुभयो। आज र भोलि गरी 2 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र जिल्ला स्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत छात्र छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराते र तेक्वान्तो गरी 9 जिल्लाबाट 700 खेलाडी सहभागी रहेका छन्। आज पहिलो दिन लिग चरणका विभिन्न विधामा खेलहरू सम्पन्न भएका छन्। उत्कृष्ट 100 खेलाडीलाई राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी गराइने सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालयका लेखा अधिकृत धर्मराज ओझाले जानकारी दिनुभयो। प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट गरी काठमाडौँमा यही जेठ 23 गतेदेखि 25 गतेसम्म सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाइनेछ। प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद 20,000 सहित प्रदेश नम्बर 4 राष्ट्रपति रनिङ सिल्ड, दोस्रो हुने जिल्लालाई नगद 15,000 ट्रफी र तेस्रो हुने जिल्लालाई नगद 10,000 ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ। यसअघि प्रदेश नम्बर 7 सामाजिक विकास मन्त्री दीर्घ सुडारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ति नदिने, प्रदेश नम्बर 7 मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई। प्रदेश नम्बर 7 25 अर्बको बजेट ल्याउने तयारी।
बजेटमाथि उठेको छलफलमा अर्थमन्त्रीले जवाफ दिने क्रम जारी, दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने सरकारको निर्णय।
कञ्चनपुरको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल खटियो, 10 वर्षदेखि निर्माणाधीन दार्चुला तिङ्कर सडक खण्डमा यातायातका साधनहरू सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइयो।
प्रदेश नम्बर 7 स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि धनगढीमा सुरु।
हस्त, यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995 5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन खोजाजीलाई धन्यवाद।